नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सगरमाथाको उचाइ 86 सेन्टिमिटरले बढ्यो, अन्तर्राष्ट्रिय विधि र मापदण्ड पूरा गरेकाले यो नै आधिकारिक हुने भनाई।
यो स्ट्यान्डर्डहरू मापदण्डहरू पुरा गरेर हामीले काम गरेको हुनाले यो चाहिँ अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।
संविधान विरोधीसँग एकजुट हुन दलहरूसँग प्रधानमन्त्री ओलीको आह्वान, सरकारको मन परीका कारण प्रतिगामीले मौका पाएको कांग्रेसको आरोप।
यो अहिलेको असन्तुष्टि भने मूलभूत रूपमा वर्तमान सरकारप्रतिको असन्तुष्टि हो।
नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न रूस इच्छुक, लगानीको उचित वातावरण बनेको ऊर्जा मन्त्री पुनको भनाई।
बेलायतमा कोरोना विरुद्धको खोप दिन सुरु, 90 वर्षकी महिला पहिलो प्रयोगकर्ता, केही हप्ताभित्रै 2 लाख मानिसलाई खोप दिइने।
र भारतसँगको तेस्रो तथा अन्तिम T20मा अस्ट्रेलिया 12 रनले विजयी, च्याम्पियन्स लिग फुटबलमा आज राति 8 वटा खेल हुँदै।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो, कुनै पनि महिलाको मन्जुरी नलिई यौनजन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
करकाप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मन्जुरीलाई मन्जुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मन्जुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्मकैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीडित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
जैविक विविधता संरक्षणमा महिला तथा विपन्न वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र गराउन अग्रसर हो।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सगरमाथाको उचाइ 86 सेन्टिमिटर बढेको छ। नेपाल र चीनले आज गरेको संयुक्त घोषणा अनुसार सगरमाथाको उचाइ 86 सेन्टिमिटरले बढेर 8,848.86 मिटर कायम भएको छ। परराष्ट्र मन्त्री प्रदीप गेवाली र चिनिया विदेश मन्त्री वाङ यीको सहभागितामा संयुक्त भर्चुअल समारोह मार्फत सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो। अहिलेसम्म सगरमाथाको उचाइ 8,848 मिटर मानिएको थियो, अब 86 सेन्टिमिटर उचाइ बढेको छ। गएको वर्ष चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा सगरमाथाको नयाँ उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो। उचाइ घोषणा कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनिया समकक्षी सी जिनपिङलाई लेखेको पत्र वाचन गरेर सुनाउनु भएको थियो। पत्रमा नेपाल र चीन नजिकका मित्र भएको र यो मित्रता थप प्रगाढ हुने सन्देशमा उल्लेख छ। नेपाल र चीनले संयुक्त पहल गरेर सगरमाथाको उचाइ लिएकोमा खुशी लागेको पनि पत्रमा उल्लेख छ। यस्तै चिनिया विदेश मन्त्री वाङ यीले पनि राष्ट्रपति सी जिनपिङले लेखेको पत्र पढेर सुनाउनु भएको छ। राष्ट्रपति सीले चीन र नेपाल बीचको सम्बन्ध सगरमाथाको उचाइ जत्तिकै अग्लो रहेको बताउनु भएको छ। चीन र नेपालका नागरिक बीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने राष्ट्रपति सीको विश्वास छ।
नेपालले आफ्नै साधन, स्रोत र जनशक्तिमा 2 वर्षको समय लगाएर सगरमाथाको उचाइ नापेको हो। यसअघि भारतले लिएको नापलाई तोड्दै नेपाल आफैले सगरमाथाको उचाइ नापेको हो। अमेरिका र चीनले पनि सगरमाथाको उचाइ नापेका थिए। सन् 1990मा अमेरिकाले मापन गर्दा सगरमाथाको उचाइ 8,850 मिटर अग्लो थियो। यस्तै चीनले 2005मा मापन गर्दा सगरमाथाको उचाइ 8,844 मिटर थियो। नेपालले भने पहिलो पटक सगरमाथाको नाप लिएको हो। यसमा झण्डै 13 करोड रुपियाँ खर्च लागेको छ। साथी टेकमान साक्यले नापी विभागका प्रवक्ता दामोदर ढकाललाई अहिले आएर सगरमाथाको नयाँ उचाइ कायम गर्नुको आवश्यकता किन आयो भनेर सोध्नु भएको छ।
अहिलेसम्म मान्दै आएको उचाइ 1954 सर्वे अफ इन्डियाबाट मापन भएको उचाइ थियो। नेपाल आफैले आफ्नै जनशक्ति स्रोत साधन प्रयोग गरेर चाहिँ मापन गरेको अवस्था थिएन। त्यसो भएको भएर नेपाल आफैले आफ्नो गौरव तथा विश्वको सर्वोच्च शिखर सगरमाथा मापन गर्नुपर्छ भन्ने अभिप्रायले चाहिँ हामीले मापन कार्य अगाडि बढाएका हौ।
सगरमाथाको नयाँ उचाइ चाहिँ कसरी नापियो?
अब मापनका अन्तर्राष्ट्रिय विधि पद्धति प्रविधिहरू हुन्छन् र त्यो जसले जहाँ प्रयोग गरे पनि उस्तै र उही प्रकारका विधि प्रविधि र चाहिँ पद्धतिहरू हुन्छ। त्यसै अनुरूप अहिले यस प्रकारको उचाइ मापनमा प्रयोग हुने विभिन्न प्रकारका प्रविधिहरू जे जति उपलब्ध छन् ती सबै विधि प्रविधिहरू प्रयोग गरेर चाहिँ हामीले उचाइ मापन गरेका हौ।
के विधि पद्धतिहरू प्रयोग गर्नुभयो?
यसमा उचाइ मापनका क्रममा हामीले प्रिसाइज लेभलिङ भन्ने एउटा विधि हुन्छ। त्यो विधि हामीले सिराहाको माडलदेखि सुरु गरेर करिब 248 किलोमिटरसम्म चाहिँ त्यो प्रिसाइज लेभलिङ चाहिँ गरेका छौँ। त्यो विधिबाट प्रिसाइज लेभलिङ गर्दाखेरि सगरमाथाको शिखर देखिने कम उचाइका अरू चारवटा शिखरसम्म हामीले यो पद्धतिबाट सर्वेक्षण गरेका छौँ। अनि त्यस पछाडि टिग्नोमेट्रिकल लेभलिङ भन्ने अर्को विधि हुन्छ, त्यो विधि प्रयोग गरेका छौँ। त्यसै गरिकन चाहिँ आधुनिक प्रविधि ग्लोबल नेभिगेसन सेटेलाइट सिस्टम भन्ने जिएनएसएस प्रविधि भन्छ, यो प्रविधि पनि हामीले प्रयोग गरेका छौँ। अनि सँगसँगै हामीले सगरमाथा शिखरमा आरोहण गरेका छौँ, हाम्रै नापी विभाग अन्तर्गतका कर्मचारीहरू दुईजनाले सफल आरोहण गर्नुभयो भने दुईजना आधार शिविरमा बसेर कम्युनिकेसन गरिरहनु भएको थियो। र सगरमाथाको सफल आरोहण गरेर त्यहाँ पनि हामीले जिएनएसएस प्रविधिमा आधारित रहेर सर्वेक्षण सम्पन्न गरी डाटा सङ्कलन गरेका थियौँ। सँगसँगै त्यहाँ जिपिआर सर्वेक्षण पनि भएको थियो सगरमाथाको शिखरमा। अनि सँगसँगै हामीले ग्राभिटी सर्वेक्षण गऱ्यौँ, अनि त्यस्तै आर्द्रता तापक्रम अनि गएर वायुमण्डलीय चाप लगायतका अरू तथ्याङ्कहरू पनि सङ्कलन गर्नुपर्ने हुन्छ। यी सबै तथ्याङ्कहरू सङ्कलन गर्यौं र त्यसमाबाट प्राप्त भएका तथ्याङ्कहरूलाई नापिभागको आफ्नै प्रयोगशालामा आफ्नै कर्मचारीहरूले प्रशोधन गरेर यो उचाइ निकाल्ने काम गरिएको हो।
हजुर, अन्त्यमा अब नयाँ उचाइ मापन भएपछि यसले अन्तर्राष्ट्रिय मान्यता कसरी पाउँछ?
हामीले प्रयोग गरेको विधि पद्धति प्रविधि भनेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त विधि पद्धति प्रविधिहरू नै हुन् र यसबाट कसरी डाटा सङ्कलन गर्ने, कसरी प्रशोधन गर्ने भन्ने पनि स्ट्यान्डर्डै हुन्छ। ती सबै स्ट्यान्डर्डहरू मापदण्डहरू पुरा गरेर हामीले काम गरेको हुनाले यो चाहिँ अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नको लागि चाहिँ योभन्दा अर्को प्रोसेस हुन्छ कि यो नै अन्तिम प्रोसेस हो?
यो यसरी चाहिँ जुन किसिमले हामीले के अरे यो उचाइ चाहिँ आज घोषणा गर्यौँ यो नै विधि हो। यसभन्दा थप अरू विधिहरू आवश्यक हुन्छ जस्तो मलाई लाग्छ।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा सगरमाथाको उचाइ बढेको विषयमा उज्यालोको फेसबुक र ट्विटरमा तपाईँले व्यक्त गर्नुभएका प्रतिक्रिया लिएका छौं। विजय गिरीले लेख्नु भएको छ, अत्यन्तै खुशी लागेको छ, सगरमाथाको उचाइ बढेसँगै नेपालीहरूको शिर अझै उचाइमा पुगेको छ। संसारमा हाम्रो शान र मानको उचाइलाई सगरमाथाले झनै उच्च बनाइदिएको छ। हामी सबैलाई फेरि एकपटक बधाई छ। जेबी राई भन्नुहुन्छ, सगरमाथाको उचाइसँगै विश्वभर हाम्रो शिर र मान सम्मान पनि उच्च बन्दै जाओस्। हामी सबैलाई बधाई छ। माधव नाम राखेका साथीले फेसबुकमा लेख्नुभएको छ, सगरमाथाको नयाँ उचाइ कति कायम भयो भन्दा पनि नेपाल आफैले यो उचाइ नाप्न सफल भएको ठूलो कुरा हो जस्तो लाग्छ। नेपाली प्राविधिकको मेहनतलाई सलाम छ। हिउँनै हिउँले भरिएको सगरमाथाको उचाइ त तलमाथि भइरहन्छ। भूपेन्द्र बोहरा लेख्नुहुन्छ, सगरमाथा आफैमा एउटा शाश्वत जस्तै हो। यसको उचाइ घटे पनि बढे पनि फरक पर्दैन। यहाँ देशको नक्सा नै तलमाथि हुन्छ र पो चिन्ता लाग्छ। रमेश अधिकारीले व्यङ्ग गर्दै लेख्नुभएको छ, विकास समृद्धि र सुशासनमा गिर्दै गएको नेपालमा सगरमाथाको उचाइ भने बढेछ, खुसी नै मान्नुपर्छ। युवराज मिश्रको पनि उस्तै प्रतिक्रिया छ। उहाँ लेख्नुहुन्छ, दुई तिहाई बहुमत भएको सरकारको उचाइ घटे पनि सगरमाथाको उचाइ भने बढेको छ, यसले नेपाल र नेपालीका लागि खुसी थपेको छ। अनि जितबहादुर राणा पनि व्यङ्ग गर्दै लेख्नुहुन्छ, बर्खामा पानी पर्दा र हिउँदमा घाम लाग्दा पनि प्रधानमन्त्री केपी ओलीको देन हो भन्नेहरूले अब त झन् के भन्ने होला नै। विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ, प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दामोदर नेउपाने। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आग्रह गर्नुभएको छ। बालुवाटारमा भएको सर्वदलीय बैठकमा उहाँले राजतन्त्रको पक्षमा भएका आन्दोलनबारे गम्भीर भन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न एकजुट हुन आग्रह गर्नुभएको हो। सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा भएका प्रदर्शन तथा कोरोना संक्रमण नियन्त्रणबारे छलफल भएको थियो। दलहरूभित्रको किचलोलाई कारण देखाएर परिवर्तन विरोधीहरू सलबलाउन थालेको भन्दै प्रधानमन्त्री ओलीले त्यसका विरूद्ध एकजुट हुनुपर्नेमा जोड दिनुभयो। बैठकमा नेपाली काँग्रेसले सरकारको मनपरीका कारण सड़कमा प्रतिगामीहरूले प्रदर्शन गर्ने मौका पाएको आरोप लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा काँग्रेसले सरकारले मनपरी काम गरेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, फरक मत राख्नेहरूलाई दबाउन खोजेको, नागरिकको हितमा काम नगरेको लगायतका कारण संविधान र लोकतन्त्र विरोधीहरूले सड़कमा प्रदर्शन गर्ने अवस्था आएको कुरा राखिएको बैठकपछि काँग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिनुभयो।
तीनवटा विषयले आज चाहिँ राष्ट्रिय राजनीति चाहिँ तरङ्गित छ। एउटा त कोभिडको चाहिँ व्यापक रूपको अव्यवस्थापन र त्योसँग जोडिएका भ्रष्टाचार, तनहुँमा रामचन्द्र पौडेलजी हाम्रो वरिष्ठ नेतालाई त्यहाँ रोकेको, फेकेको, छुनेको, अध्यादेश मार्फत देशलाई चलाउन खोजेको र यो संसद पनि नबोलाइएका, यी तमाम विषयलाई हामीले गम्भीर रूपमा उठायौँ र यो अहिलेको असन्तुष्टि भने मूलभूत रूपमा वर्तमान सरकारप्रतिको असन्तुष्टि हो। त्यो असन्तुष्टिलाई विभिन्न कोणबाट आफ्नो पक्षमा उपयोग गर्न कोसिस गरिएको छ। त्यसकारण चाहिँ सरकारले सचिएर यो संविधानको मर्म अनुसार चाहिँ चल्यो भने सबै कुरा चाहिँ ठिक हुन्छ।
यस्तै बैठकमा रापरपाका नेता दीपक बोहराले सर्वदलीय बैठक राखेर राजासहितको लोकतन्त्र र हिन्दू राष्ट्र कायम गर्ने विषयमा छलफल गर्न प्रस्ताव गरिएको बताउनुभयो।
सड़कमा आन्दोलन भएको कुरामा हाम्रो पूर्ण रूपमा नैतिक समर्थन छ। राजासहितको लोकतन्त्र र हिन्दू राष्ट्र कायम गर्ने कुरामा हामीले चाहिँ त्यो चाहिँ के अरे चाहिँ प्रस्ताव गरेपछि त्यसमा चाहिँ कसैतिरबाट पनि जवाब आएन र हामीले कोभिडको बारेमा सरकार असफल भयो, भ्याक्सिन फ्रीमा दिनुपर्छ जनतालाई भनेर हामीले माग गरेका छौं।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनका क्रममा महिला श्रमिकले भोग्नुपर्ने समस्या अनगिन्ती छन्।
तोकिएको समय भन्दा बढी काम लगाउने, श्रम शोषण गर्ने, यौन दुर्व्यवहार गर्ने नेपाली महिला श्रमिकले विदेशमा भोगिरहेका मुख्य समस्या हुन्।
यस्ता समस्या पर्दा चुप लागेर बस्नु हुँदैन, काम गरिरहेको देशको नेपाली दूतावासमा उजुरी गर्नुपर्छ। यस्ता समस्या समाधानका लागि सम्बन्धित देशमा विभिन्न गैर सरकारी संस्थाले पनि काम गरिरहेका हुन्छन्। ती संस्थामा पनि उजुरी सकिन्छ।
विदेशमा मात्र होइन, यस्तो उजुरी नेपालमा पनि गर्न सकिन्छ। वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभागमा उजुरी गर्दा तपाईँले भोगेको समस्या समाधान गर्न सहयोग पुग्छ।
हिंसा र दुर्व्यवहार विरुद्ध आजै बोलौं।
जुन्ता क्लब काठमाडौँको महिला हिंसा विरुद्धको 16 दिने अभियानमा FNCCI, ILO, IOM, पौरखी, थाई MBC र कुमारी बैंकको सहकार्य।
छिटो आउँछु भन्थ्यौ किन आयो ढिलो,
तिम्रो लागि लिन गएको मायाको चिनो,
मेरी उनीलाई
अटुट छ यो साथ जुनी जुनीलाई,
अटुट छ यो साथ जुनी जुनीलाई, समृद्धिको सौगात मेरी उनीलाई। आर्थिक स्वतन्त्रता र महिला सशक्तिकरणको लागि एउटा उत्कृष्ट उपहार जसले महिलाहरूलाई आफ्नो जीवन स्वतन्त्र रूपमा बाँच्ने आधार दिन्छ। यस मुद्दती खातामा 50,000 भन्दा माथिको रकम पुनः थप गर्दै जान पनि सकिन्छ। मेरी उनीलाई मुद्दती खाता।
धेरै छन् बचतका खुशीहरू, बचत गरौं ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सगरमाथाको उचाइ 86 सेन्टिमिटरले बढ्यो, अन्तर्राष्ट्रिय विधि र मापदण्ड पूरा गरेकोले यो नै आधिकारिक हुने भनाई, संविधान विरोधीसँग एकजुट हुन दलहरूसँग प्रधानमन्त्री ओलीको आह्वान, सरकारको मन परीका कारण प्रतिगामीले मौका पाएको कांग्रेसको आरोप लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। मोरङको मिक्लाजुनका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ। घटना भएको 8 घण्टापछि घटनास्थल बर्खेमा पुगेको टोलीले शिक्षक श्रेष्ठलाई हात पछाडि बाँधेर घाँटी रेटेर हत्या गरेको पुष्टि भएको एसपी सन्तोष खड्काले बताउनुभयो। घटनास्थलमा धनकुटा, मोरङ र पाँचथरका प्रहरी परिचालन भएको पनि उहाँले बताउनुभयो। सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई आज बिहान गाई बाख्रालाई घाँसपात गरिरहेका बेला नचिनेका मान्छेको समूहले अपहरण गरी केही पर जंगलमा लगेर हत्या गरेका थिए। लामो समयसम्म शिक्षण पेसामा रहेर समाजसेवामा समेत लागेका राजेन्द्रलाई गाउँले गाउँको अभिभावक मान्ने गरेका थिए। शिक्षक श्रेष्ठको हत्या नेत्र विक्रमचन्द विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ। काठमाडौँको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले मोरङको मिक्लाजुङमा भएको हत्याको प्रसंग उल्लेख गर्दै हत्या हिंसाको पुरानो कालखण्ड दोहोरिन लागेको बताउनुभयो। साथै आफ्नो सरकारले यस्ता गतिविधि हुन नदिनेतर्फ सचेत रहेको पनि उहाँको भनाई छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा अहिले राजनैतिक समस्या निम्ताउन खोजिएको पनि दावी गर्नुभयो।
रूसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ। नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो। रूसका दुई ठूला बैंक लान्टा र मस्को इण्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिनुभयो। त्यस्तो लगानी सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ। राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरण सम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो। मन्त्री पुनले विदेशी कम्पनीले एकल नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युतमा लगानी गर्न सक्ने अवस्था रहेको चर्चा गर्दै रूसी लगानीकर्तालाई नेपालमा स्वागत गर्ने उल्लेख गर्नुभयो। नेपालकै तेस्रो पुरानो 2.4 मेगावाटको खोपासी जलविद्युत केन्द्र रूस सरकारको सहयोगमा 2022 सालमा निर्माण भएको र आयोजनाबाट अहिलेसम्म पनि विद्युत उत्पादन भइरहेको जानकारी मन्त्री पुनले स्मरण गराउनु भयो। उहाँले नेपालमा बढी भएको विद्युत विदेश निर्यातका लागि विभिन्न देशसँग सम्झौता भइरहेकोले बिजुलीको बजारको बारेमा धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको पनि दोहोर्याउनुभयो।
चितवन कारागारमा बिरामी कैदी बन्दी थपिँदै गएका छन्। कारागार कार्यालय चितवनमा रहेका कैदी बन्दी मध्ये 132 जना कुनै न कुनै रोगबाट पीडित भएका हुन्। 162 जना कुनै न कुनै रोगबाट पीडित भएका हुन्। उपचारको सहजताको लागि अरू जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दी पठाउँदा समस्या भएको हो। कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार नवलपुर, नवलपरासी, धादिङ, गोर्खा, मकवानपुर, पोखरा, भोजपुर, काठमाडौँ लगायतका जिल्लाबाट बिरामी कैदीबन्दी पठाउने गरिएको छ। चितवन कारागार कार्यालयमा क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी रहेका छन्। 255 जना पुरुषको क्षमता रहेको कारागारमा 6444 जना पुरुष, 25 जनाको क्षमता रहेको महिला बन्दी गृहमा 55 जना महिला र 2 आश्रित बालबालिका रहेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै सेटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ। 4 वर्ष अर्थात 2073 सालदेखि शुरू भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको हो। शुरूआती चरणमा सेटेलाइट राख्ने आह्वान गरिएको अन्तर्राष्ट्रिय आशयपत्रमा सबै जिम्मा एकै कम्पनीलाई दिने तयारी भएको थियो, तर पछिल्लो समय सरकारले सेटेलाइट सम्बन्धी नीति नै बनाएपछि प्रक्रिया खारेज गर्नुपरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालका अनुसार नयाँ ल्याइएको भू उपग्रह सम्बन्धी नीति अनुरूप नयाँ योजना तय गर्न पुरानो खरिद प्रक्रिया रद्द गरिएको हो। पुरानो आशयपत्रमा सबै प्रक्रियालाई एकै ठाउँमा राखिएको थियो, तर नयाँ नीतिमा सेटेलाइट स्थापनाका लागि आवश्यक कानून, सञ्चालन, मोडालिटी लगायतका काम छुट्टा छुट्टै गर्नुपर्ने उल्लेख छ। सन् 2022 भित्र आफ्नै सेटेलाइट सञ्चालनमा ल्याउने भन्दै गत असारमा भू उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो।
नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या 2,43,377 पुगेको छ। आज थप 1,382 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो 24 घण्टामा 1,621 जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या 2,29,054 पुगेको छ। 24 घण्टामा थप 23 जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,637 पुगेको छ।
यसैबीच बाँकेको नेपालगंज मेडिकल कलेजमा 32 आईसीयू बेड थपिएको छ। मेडिकल कलेजमा आज 32 आईसीयू बेड थपिएसँगै कोभिड-19 गम्भीर बिरामीका लागि झनै सहज भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिनुभयो। यस्तै 12 भेन्टिलेटर पनि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गम्भीर बिरामीलाई धानेको बाँकेमा अहिलेसम्म आईसीयू र भेन्टिलेटरको अभाव नरहेको र अब झनै अभाव हुने सम्भावना कम भएको उहाँको भनाइ छ। स्वास्थ्य क्षेत्रमा बाँकेमा ठूलो प्रगति भएको पनि प्रमुख जिल्ला अधिकारी कुरुङवाङले बताउनुभयो।
जनकपुर विमानस्थलमा निर्माण गरिएको नयाँ टर्मिनल भवनको उद्घाटन भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभएको हो। जनकपुरलाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने परिकल्पना अनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको समेत प्रयोग गरिएको विमानस्थलले जनाएको छ।
गोरखाको मनकामना मन्दिर मंगिर 28 गतेदेखि खुल्ने भएको छ। कोरोना संक्रमणको जोखिमका कारण मन्दिर गएको चैत 7 गतेदेखि बन्द गरिएको थियो। मनकामना क्षेत्र विकास समितिको आज बसेको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड र कार्यविधि तयार गर्दै भक्तजनका लागि मन्दिरको पूजा शुरू गर्ने निर्णय गरेको विकास समितिका कार्यकारी निर्देशक लेविन्द्र गुरूङले बताउनुभयो। मन्दिरमा दर्शन र पूजा गर्न आउने भक्तजनले सरकारले तय गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ। मनकामना मन्दिरसँगै मनकामना केबलकार पनि मंसिर 28 गतेदेखि नै सञ्चालन हुने भएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कोरोनालाई भगाएर गर्न सक्छौ जित, दूरी कायम गरी बस्दा हुन्छौ सुरक्षित। भिड भाड मेला जात्रा बजारमा जाँदा चाँडै सर्छ कोरोना, यो मुखमा हात लाँदा हात छेउ गर्दा मुखु छोप हुन्छ हाम्रो जित। मिची मिची हात धुँदा हुन्छौ सुरक्षित, ए मिची मिची हात धुँदा हुन्छौ सुरक्षित।
हजुर, कोरोनाको जोखिमबाट बच्न व्यक्ति व्यक्ति बीच कम्तीमा 2 मिटरको दूरी कायम गरौ। कोरोना जोखिम न्यूनीकरणका लागि HBCC, DFID, युनिलिभर र एक्सन एड नेपालद्वारा जनहितमा जारी सन्देश।
आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट अब कोही वञ्चित हुनुपर्ने छैन, किनकि स्वास्थ्य सेवामा सबैको पहुँच पुगोस् भनेर नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
स्वास्थ्य बिमा कार्यक्रमबाट एक परिवारले वार्षिक 1,00,000 रुपियाँ बराबरको स्वास्थ्य सेवा प्राप्त गर्नेछ। स्वास्थ्य सेवा प्राप्त गर्न अनिवार्य दर्ता भएको हुनुपर्छ। दर्ताका लागि दर्ता सहयोगीहरू तपाईँकै घर दैलोमा आउनेछन्। स्वास्थ्य बिमा सेवा प्राप्त गर्न 5 जना बराबरको परिवारले वार्षिक 3500 रुपियाँ र 5 जना भन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य 700 रुपियाँ जम्मा गर्नुपर्नेछ। अति विपन्न परिवार, ज्येष्ठ नागरिक, HIV संक्रमित, कुष्ठरोगी, दीर्घ क्षय रोगी तथा अति अशक्त अपाङ्गताका परिवारका लागि भने नेपाल सरकारले विशेष व्यवस्था गरेको छ। स्वास्थ्य बिमा कार्यक्रम नेपालका अधिकांश जिल्लामा लागू भइरहेको छ।
समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य उपचारमा पर्ने आर्थिक भार घटाउनुहोस्।
नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पाल्पामा शिशु जन्माएर फाल्नेलाई प्रहरीले पक्राउ गरेको छ। तानसेन 14 26 वर्षकी हुमा कुमारी दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
सिङ्गापुर पठाइदिन्छु भन्दै 3,31,000 रुपियाँ ठगी गरेको अभियोगमा काठमाडौँ बस्ने धरानका विशाल दर्जीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले विश्वविद्यालयको कक्षा र परीक्षा बहिष्कार गर्ने भएका छन्। स्थायी प्राध्यापकहरू सरह ज्याला पाउनुपर्ने माग गर्दै उनीहरूले कक्षा बहिष्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएका हुन्। त्रिवी आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटिले सह अध्यक्ष राजन ढुङ्गनाले अब देशभरका आंशिक प्राध्यापकले उपकुलपति कार्यालयमा केन्द्रित भएर आन्दोलन गर्ने पनि चेतावनी दिनुभयो।
इलामको माई नगरपालिका चार धरमपुर सिजालीटार जोड्न गरुवा खोलामा पुलको शिलान्यास भएको छ।
नियम अनुसार चल्न नमान्ने 25 ट्याक्सी आज एकै दिन कारवाहीमा परेका छन्। यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने 25 ट्याक्सी चालकहरू कारवाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ई क्लास नेपाल नामको मोबाइल एप्स आज सार्वजनिक गरेको छ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर 9 पहिलो पटक बस पुगेको छ। पहिलो पटक बस पुगेपछि स्थानीय बासिन्दाले बाजा गाजा सहित खुसियाली मनाएका छन्।
सर्लाहीका उखु किसानले मूल्य बढाउन माग गरेका छन्। उखु किसानका चार संगठनले जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै यस वर्ष उखु मूल्य प्रति क्विन्टल 617 रुपियाँ काम गर्न माग गरेका हुन्।
शेयर बजार परिसूचक नेप्से 9 अङ्क भन्दा धेरैले घटेको छ। जलविद्युत र म्युचुअल फण्ड बाहेक सबै समूहको शेयर ओह्रालो लागेपछि नेप्से 9.04 अङ्कले घटेर 1995.35 बिन्दुमा झरेको हो। आज 202 कम्पनीका 1,25,66,000 किता शेयर 5,71,94,00,000 रुपियाँमा किनबेच भएका छन्।
डोटीको बडी केदार गाउँपालिका 5 वडाध्यक्ष बुद्धिसागर बिनारीले आफ्नै लगानीमा वडाका अति विपन्न 10 घर परिवारलाई सोलर बत्ती वितरण गर्नुभएको छ।
हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ। बिहान र बेलुका नेटवर्कले केही काम गरे पनि दिउँसो बढी समस्या देखिने गरेको हो।
काठमाडौँको चन्द्रागिरी नगरपालिकामा मनै बनाउँछु मेरो लागि अस्पताल अभियान शुरू भएको छ। चन्द्रागिरी नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर मनै बनाउँछु मेरो लागि अस्पताल अभियान शुरू गरेका हुन्।
ललितपुर बुङमतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको काम अलपत्र परेको छ। मन्दिर पुनर्निर्माणका लागि आवश्यक पर्ने काठ अभाव भएपछि पुनर्निर्माणमा ढिलाइ भएको हो।
नेपाल दर्पणमा अब केही विदेशका खबर। बेलायतमा कोरोना विरुद्धको खोप दिन शुरू भएको छ। फाइजर बायोटेक कम्पनीले बनाएको खोप 90 वर्षकी महिलालाई दिएर शुरूआत गरिएको बीबीसीले जनाएको छ। पहिलो खोप लगाउनु भएकी 90 वर्षीय महिला मार्गरेट केननले आफू कोरोना विरुद्धको खोप लगाउने पहिलो भाग्यमानी हुन पाएकोमा गर्व लागेको बताउनु भएको छ। फाइजर कम्पनीले बनाएको यो खोप उमेर ढल्किएका र कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई दिइनेछ। 95% सुरक्षित मानिएको यो खोप लाखौं जनामा प्रयोग हुने बीबीसीले जनाएको छ। कोरोना विरुद्धको खोप आम नागरिकमा प्रयोग गर्न दिनेमा बेलायत पहिलो देश बनेको छ। बेलायतले केही हप्ताभित्रै 4,00,000 नागरिकलाई 8,00,000 डोज खोप दिने योजना बनाएको छ। यस्तै फाइजर कम्पनीसँग 4 करोड डोज खोपको अर्डर गरिसकेको छ। एकजना व्यक्तिलाई 2 डोज खोप दिनुपर्ने हुन्छ। यसरी हेर्दा बेलायतले 2 करोड नागरिकको लागि खोप अर्डर गरिसकेको छ।
टिकटकलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतले आदेश जारी गरेको छ। अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरू अहिलेलाई रोक्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। चिनिया कम्पनी बाइट डान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
नेपाल दर्पणमा अब केही खेल खबर। च्याम्पियन्स लिग फुटबलमा आज राति 8 खेल हुँदैछन्। आज राति 2:15 बहुप्रतीक्षित बार्सिलोना र युभेन्टसको खेल हुनेछ। यो खेललाई क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको प्रतिष्ठाको रूपमा पनि लिइएको छ। दुवै टिम प्रतियोगिताको नक आउट चरणमा पुगिसकेकोले आजको खेलको नतिजाले समूह विजेताको समेत टुङ्गो लगाउनेछ। लिगमै आज अजाक्स र एटलान्टा तथा लिभरपुल र एफसी मिडजिल्यान्ड खेल्दैछन्। लिभरपुल अन्तिम 16 पुगिसकेको छ। आज चेल्सी र एफसी क्रास्नोदर तथा सेभिया र रेनिस खेल्दैछन्। समूह एफमा लाजियो र क्लब ब्रुगिस तथा सेन्ट पिटर्सबर्ग र बोरुसिया डर्टमन्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह एमा रहेका पेरिस सेन्ट जर्मेन पीएसजी र इस्तानबुल बासाकेसिर तथा लाइप्जिग र म्यान्चेस्टर युनाइटेडको खेल पनि आजै राति हुनेछ।
र भारतसँगको तेस्रो तथा अन्तिम टी20 क्रिकेट अस्ट्रेलियाले 12 जितेको छ। अस्ट्रेलियाले दिएको 187 रनको लक्ष्य पछ्याएको भारतले 7 गुमाएर 174 रन मात्रै बनाउन सके। उसका लागि कप्तान विराट कोहलीले 85, शिखर धवनले 28 र हार्दिक पाण्ड्याले 20 रन बनाए। अस्ट्रेलियाका मिसेल स्विप्सनले 3 विकेट लिए यसअघि सिडनीमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले 5 विकेट गुमाएर 186 रन बनाएको थियो। उसका म्याथ्यू वार्डले 80, ग्लेन म्याक्सवेलले 54 र स्टिभ स्मिथले 24 रन बनाए। पहिलो र दोस्रो खेल जितेको भारतले श्रृङ्खला यसअघि नै जितिसकेको छ। यी दुई देशबीच भएको एक दिवसीय श्रृङ्खला भने अस्ट्रेलियाले जितेको छ। भारत र अस्ट्रेलिया बीच डिसेम्बर 17 तारिकदेखि 4 खेलको टेस्ट श्रृङ्खला शुरू हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सगरमाथाको उचाइ 86 सेन्टिमिटरले बढ्यो, अन्तर्राष्ट्रिय विधि र मापदण्ड पूरा गरेकाले यो नै आधिकारिक हुने भनाई।
संविधान विरोधीसँग एकजुट हुन दलहरूसँग प्रधानमन्त्री ओलीको आह्वान, सरकारको मन परीका कारण प्रतिगामीले मौका पाएको कांग्रेसको आरोप।
नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न रूस इच्छुक, लगानीको उचित वातावरण बनेको ऊर्जा मन्त्री फोनको भनाई।
बेलायतमा कोरोना विरुद्धको खोप दिन सुरु, 90 वर्षकी महिला पहिलो प्रयोगकर्ता, केही हप्ताभित्रै 2,00,000 मानिसलाई खोप दिइने।
र भारतसँगको तेस्रो तथा अन्तिम टी20मा अस्ट्रेलिया 12 रनले विजयी, च्याम्पियन्स लिग फुटबलमा आज राति 8 खेल हुँदै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सशिन्द्र गौतमसँगै हामी मदन पौड्याल र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोनाको जोखिम कायमै रहेकोले सुत्नु अघि पनि साबुन पानीले मिचीमिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।